यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। वर्तमान सरकारले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयता वृद्धिमा ध्यान केन्द्रित गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम स्वीकृत। वैशाख 11 र 12 गते उम्मेद्वारी दर्ता। अघिल्लो सरकारले संवैधानिक निकायमा गरेको पदाधिकारी नियुक्ति विरूद्धको रिटमा सर्वोच्च अदालतमा सुनवाई शुरू। कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाएकाले अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने। र रसिया र युक्रेन समस्याका बारेमा चिनिया र अमेरिकी राष्ट्रपतिबीच महत्वपूर्ण वार्ता।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 74 औं वार्षिक उत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले वर्तमान सरकारले नेपाल र नेपाली जनताको हित प्रवर्धनमा केन्द्रित भई अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सृजना गर्ने लक्ष्य राखेको बताउनुभयो। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तन, खाद्य सुरक्षा, COVID-19 खोप, समानता, लोकतन्त्र र सुशासन जस्ता विश्वव्यापी महत्वका मुद्दाहरूमा हाम्रा सिद्धान्तहरू, प्राथमिकताहरू र चासोहरूलाई आवाज उठाउने अवसर प्रदान गरेको बताउनुभयो। प्रधानमन्त्री देउवाले उच्च र समतामूलक आर्थिक विकास, सामाजिक आर्थिक रूपान्तरणको आधारशिला निर्माण, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लगायतका विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। आयोगको हिजो बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार आगामी वैशाख 11 र 12 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। त्यसै गरी वैशाख 12 गते नै उम्मेद्वारको सूची प्रकाशन गर्ने, वैशाख 13 गते उम्मेद्वारको विरोधमा उजुरी दिने, वैशाख 14 र 15 गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उप जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ। त्यसै गरी वैशाख 15 गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने, वैशाख 16 गते उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख 17 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने पनि निर्वाचन आयोगले जानकारी दिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विरूद्ध परेको रिट निवेदनमा सुनवाई शुरू भएको छ। हिजो सुनवाई शुरू भएकोमा हेर्दा हेर्दैमा राखिएको छ उक्त रिट निवेदनमाथिको अर्को सुनवाई बुधबार हुनेछ। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले संवैधानिक परिषदको सिफारिशमा नियुक्त गरेका 52 जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेको रिट निवेदनहरू संवैधानिक इजलासमा पठाइएकोमा लामो समयपछि हिजो सुनवाई भएको हो। रिट निवेदनमा संविधानको मर्म विपरीत अध्यादेश मार्फत संसदीय सुनवाई समेत नगरी गरिएका नियुक्तिहरू खारेज गर्न माग गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति संवैधानिक प्रावधान विपरीत रहेको भन्नुहुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओम प्रकाश अर्याल, अधिवक्ता समृत खरेल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो। न्यायाधीश हरिफुयालको एकल इजलासले अधिवक्ता डाक्टर गणेश रेग्मीको रिटमा सुनवाई गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनवाई स्थगित गर्न गत भदौ 17 गते अन्तरिम आदेश दिएको थियो। आदेशपछि संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धमा परेका रिट निवेदनमाथिको सुनवाई अघि बढ़न सकेको थिएन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोर्खाको लाप्राक र बारपाक लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपा एकीकृत समाजवादी गोर्खाले लाप्राकमा हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले लाप्राकसम्म सड़क बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकाय मार्फत पहल गर्ने बताउनुभयो। अध्यक्ष नेपालले विकासका लागि जनता चनाको हुनुपर्नेमा जोड़ दिनुभयो। त्यसक्रममा उहाँले देशव्यापी रूपमा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने लहर चलेको बताउनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत्र 11 गते दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर घर जाउँ कांग्रेस जिताउँ अभियानको प्रारम्भिक समीक्षा गरिने, संसदीय समितिको गठन लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नागरिकताको प्रमाणपत्र लिनबाट वञ्चित नेपाली नागरिकलाई कसरी सहज रूपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीहरूबीच गृह मन्त्रालयमा हिजो छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाँको उपस्थितिमा नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयकमा दलहरूबीच भएको सहमतिलाई के कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, महान्यायाधिवक्ता खम्ब बहादुर खाती र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो। गृहमन्त्री बालकृष्ण खाँडसँग संघीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले हिजो भेटवार्ता गरेको छ। गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँडसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ परेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा लागेका मुद्दा फिर्ताका लागि अनुरोध गरेको थियो। लिम्बुवान पार्टीले यसअघि सोमप्रसाद पाण्डे नेतृत्वमा रहेको वार्ता कमिटिसँग 6 पटकसम्म सम्वाद गरेको थियो। लिम्बुवानको प्रतिनिधिमण्डलमा पार्टीका महासचिव सूर्य माखिम, उपमहासचिव विक्रम सुब्बा, पार्टीका जिल्ला इलाम अध्यक्ष शरण फागो लगायत हुनुहुन्थ्यो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिहीनहरूलाई हिजो जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा वितरण गर्नुभएको छ। भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्न आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्म गाउँ ब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अघि बढ़ाइएको जानकारी दिनुभयो। मध्यपुर ठिमी नगरपालिकाको गाउँ ब्लकमा रहेका 456 घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो। हाल देशभर गाउँ ब्लकमा रहेका 15,000 बढ़ी भूमिहीनलाई लालपूर्जा वितरण गरिएको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालहरूमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना भाइरस विरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोविड 19 को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण गराउनु नपर्ने बताउनुभयो। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान रहेको थियो। सरकारले पीसीआर परीक्षणको शुल्क 800 रूपियाँ तोकेको छ। अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ। हिजो मुलुकभर 5,914 नमूनाको परीक्षण गर्दा 51 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ। हिजो 392 जना संक्रमण मुक्त भएका छन्। हाल मुलुकभर 3,996 जना सक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ। अन्तर्व्यवस्थापिका संघ आईपीयूको 144 सम्मेलनमा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा नेतृत्वको 9 सदस्यीय संसदीय प्रतिनिधिमण्डल इण्डोनेसियातर्फ प्रस्थान गरेको छ। अन्तर्व्यवस्थापिका संघ तथा इण्डोनेसियाको संसदको आयोजनामा चैत्र 6-10 गतेसम्म बालीमा हुने सम्मेलनमा भाग लिन प्रस्थान गरेको अध्यक्ष तिमिलसिन्हा नेतृत्वको प्रतिनिधिमण्डल हिजो बेलुका त्यसतर्फ गएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल समेत 9 कर्मचारी विरूद्ध परीक्षाको परिणाम हेरफेर गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको छ। 2075 साल मंगिर र 76 साल साउनदेखि मंगिर महिनामा सञ्चालन गरिएका सवारी चालक अनुमति पत्रको विभिन्न मितिमा लिइएका विभिन्न वर्गका प्रयोगत्मक परीक्षामा फेल तथा अनुपस्थित भएका विद्यार्थीहरूमध्ये 168 जना परीक्षार्थीहरूको परिणाम फेरबदल गरी भ्रष्टाचार गरिएको देखिएकाले हिजो विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। अख्तियारले तत्कालीन कार्यालय प्रमुख पौडेल सहित कर्मचारीहरू हरिप्रसाद गौतम, भरतराज काफले, प्रेम प्रसाद श्रेष्ठ, दिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रको गद्दी बैठक सबै त्यस क्षेत्रका सबै कक्ष सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याइएको छ। गद्दी बैठक पूर्ण रूपमा खोल्ने तयारी पूरा गरी केही दिनमै हनुमान ढोका दरबार संग्रहालय विकास समितिको संचालक समितिको बैठकबाट त्यस सम्बन्धी निर्णय गर्न लागि छ। गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना पुनस्थापना एवं सशस्त्र द्वन्दकालका दस्तावेज एवं पृथ्वीनारायण शाहकालीन हात हतियार प्रदर्शनमा राखिने हनुमान ढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो। संग्रहालय प्रवेशका लागि टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिने गरी तयारी गरिएको कार्यालयले जनाएको छ। विक्रम सम्बत 2072 साल वैशाख 12 गतेको भूकम्प अघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक यसपटक खोल्न कार्यालयले सम्पूर्ण तयारी करिब पूरा गरेको जनाएको छ। मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्म पानी पठाउने तयारी भएको छ। गत असारमा आएको बाढ़ीका कारण पूरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले चैत्र मसान्तसम्ममा पानी पठाउन सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले हेडबक्सका सबै संरचना खुलाउन नसकिएकाले अस्थायी रूपमा खुलाउनै पर्ने ठाउँमा मात्रै खुलाइएको समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो। आयोजना निर्माणका क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायी रूपमा चलाउने गरी योजना बनाइएको छ। बागलुङको नारायण स्थानमा कालीगण्डकी नदीबाट लिफ्टिङ गरी पानी तानेर वितरण गर्न शुरू गरिएपछि त्यहाँका 1000 बढ़ी घरधुरी लाभान्वित भएका छन्। पानीको अभावमा दशक अघिदेखि शास्ति बेहोर्दै आएका स्थानीय अहिले घर घरमा धारामा पानी आउन थालेपछि खुशी भएका छन्। पर्वतबाट रोशन तिवारीको यो रिपोर्ट।
कालीगण्डकी नदी किनारको मूलमा रिजर्भ ट्याङ्की बनाएर 700 मिटर माथि र झण्डै 10 किलोमिटर टाढा लगेर तीनवटा टंकी बनाएपछि यो ओडाका 1000 बढी घरमा खानेपानीको धारा पुगेको हो। पानीको सुविधा भएपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी सुभद्रा केसी बताउनुहुन्छ।
एक घण्टा लाउँथ्यो पानी लिन्जान, त्यो कुवामा पानी भर्ने, कपडा सपडा धुन त पाइँदैन थियो, धेरै दुःख काट्यो। अहिले त अब यहाँ घर पानी आएछ, धारो छ, हामीलाई समस्या छैन।
10 करोड 62 लाख रुपियाँ लगानीमा आयोजना बनेको हो। आयोजनामा स्थानीयले 10% नगद लगानी गरेका छन्। मोटरले दैनिक पानी माथि तानिन्छ, त्यसका लागि तीनवटा ट्याङ्की मार्फत दैनिक 7 लाख लिटर पानी जम्मा गरेर घर घरमा वितरण हुने गरेको छ। पानीका दुःख हटेकोमा महिलाहरू बढी खुसी छन्। स्थानीय बासिन्दा रूपमेडी सुवेदी,
यो पिपलका पनि 22 घर थिए पानी खाने चौपारी, अनि त्यसको 5-6 वर्ष पछि फेरि यहाँ 6 घरको एउटा धारो भयो। अहिले त बिहान बेलुकी टाइमले आउँछ, हामीलाई प्रशस्तै पुग्छ।
शुद्ध पानीको अभावले यहाँ वर्षेनी हैजा र झाडा पखालाको महामारी चल्ने गर्थ्यो। समथर भूभाग भए पनि तरकारी फलाउन सम्भव थिएन। गाउँमा जनसंख्या धेरै तर पानी जोहो गर्ने सीमित धारा मात्रै हुँदा छिमेकीकोमा दिनदिनै झगडा हुने गरेको थियो। अहिले पानीको सुविधा पुगेपछि यस्ता समस्या हटेकोमा खुशी भएको बताउनुहुन्छ स्थानीय रामबहादुर खत्री।
20-30 घरले एउटै धारामा खानुपर्ने, त्यसैमा कपडा धुनुपर्ने थियो, अहिले त अब एक घर एक धारा पैसा तिरेर पनि सुविधा पाइएको छ।
एक घर एक धारा अभियानका रूपमा संघीय खानेपानी तथा ढल निकास विभागको बजेट मार्फत कालीगण्डकी किनारबाट पानी तानेर घर घरै वितरण भएपछि गृहिणीका दुःख हटेको र व्यावसायिक रूपमा तरकारी फलाउने अभियान चलेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो।
पहिला त पानी लिनको लागि कुमाल खोला, धापा खोला, पन्दाला खोला, यसरी खोलाका नाम पुकार्नु पर्थ्यो। पन्देराहरू कालीगण्डकी किनारमा रहेका मूलहरू संकलन गरेर लिफ्ट प्रविधिबाट पानी माथि ल्याइसकेपछि यहाँ पानीको केही कमी छैन। गाउँलेहरूले हर घरमा व्यावसायिक रूपले पनि खेती गरेका छन् तरकारी खेतीहरू, भने कम्तीमा घरमा आफूलाई प्रयोग गर्नलाई निर्वाहमुखी गर्नेहरू सबैको घरको अगाडि अहिले हरियाली देखिन्छ।
भनिन्छ पानी जिन्दगानी हो, त्यसैले पानीको सहज सुविधा पाएपछि नारायण स्थानवासीले जिन्दगी नै बदलिएको आभास गरिरहेका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
रुकुम पश्चिमको चौखाबाङ्गाका किसानहरू अहिले व्यावसायिक लसुन खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य अन्नबाली भन्दा लसुन खेतीबाट राम्रो आमदानी हुन थालेपछि चौखाबाङ्गाका अधिकांश किसान लसुन खेतीमा लागेका हुन्। रुकुम पश्चिमबाट मेघराज खड्काको यो रिपोर्ट।
मुसिकोट नगरपालिका वडा नम्बर 10 चौखापाङ गाउँ जिल्लाकै लसुन उत्पादन हुने पकेट क्षेत्रका रूपमा चिनिएको छ। यस गाउँबाट वर्षेनी 50-60 लाखसम्मको लसुन बिक्री हुँदै आएको छ। विगतका वर्षहरूमा आफ्नो करेसा बारीमा लसुन उत्पादन गर्ने यहाँका किसानहरूले हाल मकै गहुँ लगायत अन्नबाली उत्पादन हुने जग्गामा समेत व्यावसायिक रूपमा लसुन खेती गर्न थालेका हुन्। गाउँमा उत्पादित लसुन जिल्ला बाहिर निर्यात हुने गरेको स्थानीय वीरध्वज घटकाको भनाइ छ।
यहाँको लसुन एक वर्षमा चाहिँ
बर्सा जिल्लाको बाहिर निर्यात हुन्छ, दाङ नेपालगञ्जतिर लग्ने गर्छन् व्यापारीहरू। आएर
यहाँका किसानलाई कृषि सम्बन्धी प्राविधिक ज्ञान तथा बिउ बिजनको सहयोग स्थानीय तह र वडा कार्यालयबाट हुँदै आएको छ। अहिले चौखबाङका विभिन्न बस्ती र अधिकांश किसानका जग्गामा लसुन खेती नै बढिरहेको छ। लसुन खेती फस्टाउँदै गएपछि किसानलाई बिउ बिजन, सिंचाई तथा बजार व्यवस्थापनका लागि वडा सरकारले नै पहल गरेको मुसिकोट नगरपालिका वडा नम्बर 10 का वडा सदस्य धनबहादुर खड्काको भनाइ छ।
पहिला पनि मान्छेहरूले लसुन खेती गर्नुहुन्थ्यो, त्यो टुक्रे खेती जस्तो थियो र यहाँबाट खलङ्गा बजारमा डोकामा बोकेर बेच्नुहुन्थ्यो। त्यसलाई किन व्यवसाय नगर्ने त भन्ने सोचिएपछि हामीले चाहिँ लसुन खेतीको लागि चाहिने पर्याप्त सिँचाई र उन्नत बिउको व्यवस्था गर्यौँ। त्यो सँगसँगै धेरै कृषकहरू व्यावसायिक लसुन खेतीमा आकर्षित हुनुभयो। त्यसपछि च्यालेन्ज के रह्यो भने उत्पादन भयो, अब लग्ने कहाँ, डोकामा बोकेर साथी छैन। अनि हामीले के गर्यौँ भने दाङमा रहेका केही व्यवसायी साथीहरूसँग, जुन मसला उद्योगहरू छन्, होलसेलको व्यापार गर्नुहुन्छ, उहाँहरूसँग कुरा गर्दै जाँदा उहाँहरू यहाँ आएर लसुन लग्न तयार हुनुभयो।
चौखबाङका किसानले पछिल्लो समय लसुन खेतीसँगै अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्। यहाँको 10 नम्बर वडालाई कर्णाली प्रदेश सरकारले समेत मसला बाली पकेट क्षेत्रको रूपमा घोषणा गरिसकेको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनमा जारी रूसी आक्रमणका बारे अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी चिनफिङ बीच महत्वपूर्ण भिडियो वार्ता भएको छ। 2 घण्टा लामो चलेको भिडियो वार्ता प्रत्यक्ष र ठोस रहेको एकजना उच्च अमेरिकी अधिकारीलाई उद्धृत गर्दै संचार संस्था अल जजिराले जनाएको छ। उक्त भिडियो वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले चिनिया राष्ट्रपति सीलाई युक्रेनमाथि आक्रमण गर्न रूसलाई नसघाउन आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। त्यसै गरी चिनिया राष्ट्रपति सीले अमेरिकाले विश्व शान्ति र सद्भाव कायम राख्न ठोस काम गर्नुपर्ने बताउनु भएको छ। दुवै राष्ट्रपतिले वार्ता रचनात्मक रहेको र युक्रेनमा जारी युद्धको उचित व्यवस्थापन हुनुपर्नेमा जोड़ दिएको चिनिया संचार माध्यम सिन्हुआले जनाएको छ। रूसले युक्रेनको लिब नजिकैको विमान मरमत गर्ने स्थान ह्याङ्गरमा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त स्थान युद्धबाट भागेका मानिसहरूका लागि सुरक्षित आश्रयस्थलका रूपमा प्रयोगमा आइरहेकोमा रसियाले क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले उल्लेख गरेको छ। लिबमा हिजो 3 वटा चर्को विस्फोटका आवाजहरू सुनिएको र आपतकालीन सवारी साधनहरू दौड़िएको र भागदौड़ मचिएको भिडियो अन्तर्राष्ट्रिय संचार माध्यमहरूले प्रसारण गरिरहेका छन्। रूसले उत्तर पूर्वबाट शुरू गरेको आक्रमण पश्चिमी युक्रेन भन्दा शान्त शहर लिबमा पनि आक्रमण गरेको छ। संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ। संयुक्त राष्ट्रसंघीय मानवीयता सहायता सम्बन्धी निकायले इथियोपियाको उत्तरी क्षेत्र टिग्रेको अवस्था दिन प्रतिदिन बिग्रदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको छ। राष्ट्रसंघले लामो समयदेखि द्वन्द जारी रहेको इथियोपियाका नागरिक 8 लाख भन्दा बढ़ीले खाना समेत नपाउने अवस्थामा पुगेकाले उनीहरूलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय गुहारेको उल्लेख गरेको छ। त्यहाँका 8 लाख भन्दा बढ़ी मानिसलाई सहयोग आवश्यकता रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता एजेन्सीहरूले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन नपाएको पनि जानकारी गराएका छन्। युक्रेनमाथि रूसको आक्रमण जारी रहँदा पश्चिमा राष्ट्रका कतिपय अधिकारीहरूले युक्रेनले रसियालाई रोक्न सक्ने बताएका छन्। उनीहरूले रूसको आक्रमण अवरूद्ध रहेको र युक्रेनी सेनाको प्रत्याक्रमण आश्चर्यजनक रूपमा देखा परेको प्रतिक्रिया दिएका छन्। यसैबीच रूसले हवाई आक्रमण गरेको युक्रेनको मारियोपोल स्थित एउटा नाट्यघरबाट सर्वसाधारणलाई जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जनाएको छ। नाट्यघरमा 1,000 देखि 1,200 सर्वसाधारण शरण लिएर बसिरहेका थिए।
अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानी योग्य रकम राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताउनु भएको छ। कोषको 32 वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री शर्माले अहिले मुलुकलाई 20 खर्बको लगानी जुटाउन आवश्यक रहेकोले त्यसमा नागरिक लगानी कोषले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो। सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भन्दै त्यसको लागि सम्बन्धित निकायले पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताउनुभयो। उहाँले निष्क्रिय रहेको पुँजीलाई लगानी गर्नुपर्ने खाँचो समेत औल्याउनुभयो। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले शेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएकोमा जोड़ दिनुभयो। कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिलेसम्म विभिन्न 12 वटा कार्यक्रममा करिब 8 लाख भन्दा बढ़ीलाई आबद्ध गराई सेवा विस्तार गरेको जानकारी दिनुभयो। यस अवधिसम्ममा कोषले 1,83,91 करोड़ रूपियाँ रूपियाँ लगानी गरेको जनाएको छ। नेपाल धितो पत्र बोर्डले विश्व वित्तीय सप्ताह मनाउने भएको छ। बोर्डले युवाहरूमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले चैत 7 गतेदेखि चैत्र 13 गतेसम्म विभिन्न शिक्षामूलक तथा सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व वित्तीय सप्ताह मनाउने तयारी भएको जनाएको छ। विश्वव्यापी रूपमा आईओसीडी र इन्फीको आयोजनामा वार्षिक रूपमा मनाइने कार्यक्रमको रूपमा रहेको र बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा विश्व वित्तीय सप्ताह मनाउने गरेको जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले आर्थिक विकासका लागि कृषि क्षेत्रमा एसियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताउनु भएको छ। एसियाली विकास बैंकको दक्षिण एसिया विभागका महानिर्देशक केनिची एकोयामा नेतृत्वको प्रतिनिधि मण्डलले मन्त्रालयमा गरेको भेटमा मन्त्री भूषालले तराई र मध्य पहाड़का खेतीयोग्य जमीनमा सिंचाई आयोजना पुर्याउनका लागि एसियाली विकास बैंकको सहयोग आवश्यक छ भन्नुभयो। एडीबीका दक्षिण एसिया महानिर्देशक केनिची एकोयामाले ऊर्जा र सिंचाई क्षेत्रमा एसियाली विकास बैंकको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या सही तवरले समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिकुणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। दुबईमा शुक्रबार भएको खेलमा नेपाल आयोजक युएसँग 48 रनले पराजित भएको हो। युएले दिएको 169 रनको लक्ष्य पछ्याएको नेपाल 35 ओभर एक बलमा अलआउट हुँदै 120 रनमा समेटियो। नेपालको ब्याटिङ चल्न सकेन। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक 46 रन बनाउँदै युए विरूद्ध डटे पनि अन्य ब्याट्सम्यानहरूको प्रदर्शन निराशाजनक रह्यो। दोस्रो सर्वाधिक रनको रूपमा ज्ञानेन्द्र मल्लको 28 रन रहे पनि अरूले 11 रन भन्दा माथिको स्कोर गर्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएले 46 ओभर 3 बलमा अल आउट हुँदै 168 रन बनाएको थियो। युएलाई सस्तैमा समेट्न नेपालका सुम्पाल कामीले 4 विकेट लिए। त्यस्तै करण केसीले 3 तथा सन्दीप लामिछाने, दिपेन सिंहैरी र सागर ढकालले समान 1-1 विकेट लिए। यस सिरिजमा नेपालको यो पहिलो हार हो। पहिलो खेलमा नेपालले पीएनजीलाई 2 विकेटले हराएको थियो। युएको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा युएले पीएनजीलाई नै 7 विकेटले हराएको थियो। अब नेपालले तेस्रो खेलमा युए विरूद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ। नेपालले अन्तिम खेल पीएनजी विरूद्ध मंगलबार खेल्नेछ। लीग टूमा कुल 7 टीम सहभागी रहेका छन्। नेपालले 10 खेलमा 10 अङ्क जोडेको छ। नेपाल 6 स्थानमा रहेको छ। युए भने 16 खेलमा 9 जित निकाल्दै 20 अङ्कका साथ दोस्रो स्थानमा छ। शहीद स्मारक बी डिभिजन लीग फुटबल प्रतियोगितामा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसिएसनले बराबरी खेल्दै अङ्क बाँडेका छन्। इन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा टुसाल र मध्यपुरले गोलरहित बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन्। यस बराबरीसँगै टुसालले 6 खेलमा 7 अङ्क जोडेको छ। मध्यपुरले 6 खेलमा 4 अङ्क जोडेको छ। लीगमा 14 क्लबले सिंगल राउण्ड रोबिन लीगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष दुई टोली ए लीगमा बढुवा हुनेछन्। त्यस्तै पुच्छारका दुई टोली रेलिगेसनमा पर्नेछन्।
अझै बम अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 76%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:09 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। वर्तमान सरकारले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयता वृद्धिमा ध्यान केन्द्रित गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक, वैशाख 11 र 12 गते उम्मेद्वारी दर्ता। अघिल्लो सरकारले संवैधानिक निकायमा गरेको पदाधिकारी नियुक्ति विरूद्धको रिटमा सर्वोच्च अदालतमा सुनवाई शुरू। कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाएकाहरूले अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने र रसिया र युक्रेन समस्याका बारेमा चिनिया र अमेरिकी राष्ट्रपतिबीच महत्वपूर्ण वार्ता। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।